नेपालको साहित्यिक फाँटमा उदीयमान साहित्यकारहरूसँग आफ्नो खसखस राख्ने क्रमको दोस्रो श्रृङ्खलाको रूपमा हामीले निम्ताएका छौं साहित्यकार नीलम कार्की निहारीका। जुलाई 7, 1974 दिन बर्दियामा जन्मनु भएकी नीलम कार्की निहारीकाले कविताबाट साहित्यिक यात्रा थाले भने 20 वर्षको उमेरमा मौन जीवन नामक उपन्यास लिएर सार्वजनिक हुनुभएको हो। तत्पश्चात सन् 1997 नेतिको खेल प्रकाशन गर्नुभएको छ भने हवन कागजमा दस्तखत तथा झ्यालबाट भित्र जस्ता कथा संग्रहहरू पनि प्रकाशित भइसकेका छन् भने त्यसै गरी बोर्डर साइडको बब्लु हाल प्रकाशोन्मुख रहेको छ। नीलम कार्की निहारीका थुप्रै कविता लगायत लामो कविता ब्रेन फिभर हरू पनि प्रकाशित भइसकेका छन्। भनिरहनु पर्दैन उहाँका थुप्रै रचनाहरू देशका विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित पनि भइसकेका छन्। यहाँनिर भन्नै पर्ने कुरा के पनि हो भने त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने केही विद्यार्थीहरूले साहित्यकार निहारिकालाई आफ्नो शोध पत्रको विषय पनि बनाइसकेका छन्। रेडियो नेपालद्वारा प्रसारण हुने साहित्य संसारमा कार्यरत रहिसक्नु भएकी निहारिका न्युयोर्कमा रहँदै आउनु भएको छ भने त्यस क्षेत्रमा हुने कुनै पनि साहित्यिक कार्यक्रममा उहाँको संलग्नता रहेको छ। उहाँको अग्रसरतामा नेपाली कविताको अंग्रेजीमा अनुवाद गरी एक्रस द ओसन नामक संग्रह प्रकाशित भएको छ भने त्यसै गरी कथा संग्रह पनि प्रकाशन रहेको छ। न्युयोर्कबाट सञ्चालित साहित्यिक वेबसाइट इन्टरनेशनल अल नेपाली राइटर्स सोसाइटी अर्थात INNWS.org को प्रधान सम्पादक पनि रहनु भएको छ। श्रोताहरू पृष्ठभूमिमा सुनिएको आवाज यसै वेबसाइटको सौजन्यबाट रेकर्ड गरिएको हो। मूलत बाल मनोविज्ञान तथा महिला समस्याहरूमा आधारित साहित्यको रचना गर्नुहुने साहित्यकारसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत आफ्ना केही खसखसहरू राख्ने जमर्को गरेका छौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। साहित्यकार नीलम कार्की निहारीका ज्यू, तपाईँलाई खसखस.com को नयाँ पाइला स्तम्भमा हार्दिक स्वागत छ।
हजुरलाई नमस्कार अनि धेरै 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 धन्यवाद पनि भन्न चाहन्छु मैले यसरी निम्ताउनु भएकोमा।
हजुर धन्यवाद, हामीलाई पनि खुसी लागेको छ तपाईँले आफ्नो समय र विचारको लागि हाम्रो निम्ता स्वीकार गर्नुभएकोमा। पहिला केही अनौपचारिक कुराहरू गरौँ। अमेरिका बसाई तपाईँको थाई बसाई कि अस्थायी बसाई हो यो अनौपचारिक कुराहरू?
हजुर हजुर, मैले यसलाई के भनौँ, थाई बसाई भनौँ कि अस्थायी बसाई भनौँ, म त अस्थायी बस्दैन बसाई नै भनौँ क्यारे जस्तो लाग्छ मलाई।
हजुर, कति भयो अमेरिका आउनुभएको?
हजुर, म आएको 2.5 वर्ष भयो।
के गर्दै हुनुहुन्छ, केही जानकारी हाम्रो श्रोताहरूलाई दिन चाहनुहुन्छ?
पक्कै पनि, म सुरुमा हुन त म प्राय गरेर हामी महिलाहरू जति सबै ठुलो कुरा गरे पनि गर्छौँ, यसो उसो गर्न सक्छौँ भन्छौँ, तर आफ्नो पेसा जेसुकै भए पनि आफू जानेर पुगिसकेको भए पनि त्यो बिन्दुलाई चटक्क छोडेर श्रीमानको पछि लाग्नु पर्ने नै हुन्छ। म त्यसै गरी म पनि अब नेपालमा एक हिसाबले अब म बाहिर जाँदिनँ भनेर बसिरहेको भए पनि पछि अब श्रीमान यता आउनु भएपछि म सबै कुरा त्यहीँनिर थाती राखेर म पनि अब डिपेन्डेन्टमा भनौँ न, उहाँको पछि आएँ, म अमेरिका आएँ। त्यसपछि अब म यहाँ बसेर अब यहाँ भइसकेपछि यहाँको रोजीरोटी पनि गर्नुपर्ने हुनाले मैले यहाँ हेर्दाखेरि अब कामको कुरा आउँछ होइन, मेरो दुईवटा बच्चाहरू छ, एउटा बच्चा यहीँ आएर जन्मेको हो, एउटा म नेपालबाटै लिएर आएको हो, त्यस कारणले अब काम त एकजनाले गरेर हुँदैन, अब दुईजनाले गर्नुपर्ने हुँदा मैले धेरै अगाडि 1993 जहाँसम्म लाग्छ मलाई मैले स्टाफ नर्स गरेको थिएँ नेपालमा, नेपालगञ्जबाट पढेको थिएँ, त्यो सर्टिफिकेट मेरो यत्तिकै नेपालमा रहिरहेको थियो, त्यसलाई मैले लिनु पनि गरेको थिएन भनौँ न एसोसिएसनमा, नर्सिङ एसोसिएसनमा, तर यहाँ आइसकेपछि मलाई त्यो सर्टिफिकेट एकदमै काम लाग्यो अनि म त्यतिखेर लागेर अहिले भर्खरै म यता आफ्नो पेसागत रूपमा चाहिँ म एउटा नर्सको हिसाबले चाहिँ काम गर्न सुरु गरिरहेको छु। र त्योभन्दा बाहेक त मेरो मुख्य कुरा त लेखन नै हो होइन, त्यो त आफ्नो ठाउँमा छँदैछ।
हजुर धन्यवाद, यहाँको आफ्नो बारेमा हाम्रा श्रोताहरूलाई केही भनिदिनु भएकोमा। अब हामी औपचारिक कुरातिर लागौ। तपाईँले 20 वर्षको उमेरमा अर्थात 1994 मौन जीवन नामक उपन्यास प्रकाश गर्नुभयो, त्यो पनि टुहरो बाल बालिकाको विषय र जातपातको विषयलाई लिएर लेख्नुभयो। अलिकता कलिलै उमेरमा तपाईँले यो लेख्न को कारण कसरी केले तपाईँलाई आकर्षित गर्यो?
पक्कै पनि आकर्षण म लेख्न त भनौँ न मेरो पहिलो कविता मेरो छ क्लासमा पढ्दाखेरि मेरो स्कुलमा मैले सबैभन्दा श्रेय चाहिँ मेरो म स्कुललाई दिन्छु होइन स्कुलमा मेरो म गाउँको स्कुलमा पढेको हेर्नुहोस् एकदमै पाल पा तानसेनालाई पक्कै पनि थाहा छ तानसेनबाट त्यति बेला बस जान्थेन छ घन्टासम्म हिँडेर जाने एउटा गाउँ छ होइन त्यो गाउँ चढेवा भन्ने गाउँ छ र त्यो स्कुलमा चाहिँ के थियो भने त्यो स्कुलमा पढाउने सबै सरहरू चाहिँ बाहिरको हुनुहुन्थ्यो र एकदमै एक्टिभ त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूले स्कुलबाट त्यति बेला पनि त्यहाँ गाउँको स्कुलबाट मुखपत्र निस्किने कि अनि त्यो मुखपत्रको लागि हामीलाई कविता लेख भन्ने कविता कम्पिटिसन गराउने त्यस्तो वातावरण थियो त्यहाँ एउटा चाहिँ उदाहरणको रूपमा लिन्छु म जति पनि श्रेय दिन्छु मेरो स्कुलको सरहरूलाई दिन्छु कि अनि उहाँहरूले त्यो कविता लेखाउन त्यो मैले त्यति बेला कविता लेखेको थिएँ छ क्लासमा पढ्दाखेरि आमा शीर्षकको कविता मेरो कम्पिटिसनमा पनि भाग लिएको थिएँ मैले होइन त्यसलाई त्यो सेकेन्ड भएको थियो अनि त्यसपछि मेरो दाइ फर्स्ट टर्न भएको थियो म सेकेन्ड भएको थिएँ अनि त्यसपछि चाहिँ त्यो कविता मेरो मुखपत्रमा छापियो छापिसकेपछि म अलिकति लेखनमा आकर्षित नै थिएँ र मैले जब नर्सिङ पढेँ मैले 93 नर्सिङ सकाएको नर्सिङ पढिरहेको त्यो प्रकाशन भएको 20 उमेरमा त्यो लेखेको त मेरो 17-18 वर्षको उमेरमा लेखेको
हजुर मेरो वास्तवमा मेरो प्रश्न त्यही थियो लेख्नलाई अलिक टाइम त लागिहाल्छ पक्कै पनि
हजुर त्यो नर्सिङ पढिराख्दा हेर्नु त्यहाँनिर नेपालगञ्जमा मैले स्थानर्स पढेको अनि बेसी गरेर मोटर बाटो पनि नपुगेको दुर्गम ठाउँबाट आएको मान्छेहरू त्यहाँ उपचार बिरामी उपचार गर्न आउनुहुन्थ्यो कि त्यो पैसा राखेर 5,000-10,000 बोकेर मलाई याद छ होइन यस्तो चोलोको भित्रपट्टि खोल्टीमा पैसा लिएर अथवा दौराको भित्रपट्टि लोग्ने मान्छेले दौरामा खोल्टीमा सिलाएर पैसा लिएर नेपालगञ्जमा जहाज चढेर उपचार अथवा कोही बोकाएर उपचार गर्न आउने र अति नै दयनीय स्थिति के त्यहाँको अनि त्यसले गर्दा मलाई नर्सिङ पढ्दा मलाई एकदमै पिरो लिन्थेँ कि म अनि त्यस कारणले गर्दा मैले त्यति बेला त्यो त्यति बेला मैले कलमको सहारा लिएको हेर्नुहोस् त्यो आफू जति पिरो लिन्थेँ त्यो बिरामीहरूबाट जति म पिरो लिन्थेँ त्यसमा मैले कलमको सहारा लिएँ मेरो त्यो दुइटै उपन्यास नियतिको खेल र मौन जीवन मैले नर्सिङ पढ्ने बेलामा लेखेको उपन्यासहरू 20 लेखेको उपन्यासहरू हो त्यो
भनेको मतलब कुनै भावनात्मक आवेगमा आएर चाहिँ कुनै यसो लेखेको होइन कि यसलाई प्रत्यक्ष देखेर प्रत्यक्ष देख्नु भयो भोग्नु भयो त्यसैको आधारमा लेख्नुभयो उपन्यास
एकातिर प्रत्यक्ष देखेको पनि भयो अर्कोतिर त्यसले मलाई छोयो होइन मेरो भावनामा छोयो भनौँ न त्यस कारणले गर्दाखेरि म त्यो काल्पनिक भन्दा पनि मैले देखेर त्यो पिरो लिएर लेखेका कुराहरू हुन् तिनीहरू र शैलीगत हेर्दाखेरि फेरि म यहाँनिर भन्नुपर्दाखेरि त्यति बेला म एकदमै पढ्थेँ हेर्नुहोस् लाइब्रेरीमा जति किताबहरू हुन्थ्यो साहित्यको किताबहरू त्यति बेला मैले पढ्थेँ त्यति बेला मलाई याद छ बालकृष्ण शर्माको प्रेमपिण्ड मैले पढेको थिएँ मैले त्यो किताब लिएर म आफ्नो प्र्याक्टिकलमा पनि त्यो प्रेमपिण्ड बोकेर जाँदाखेरि मैले टिचरबाट पनिसमेन्ट पनि पाएको छु कि मैले अनि त्यो लाइब्रेरीमा भएको सबै किताबहरू मैले पढ्थेँ र त्यो किताबहरूमा धेरै जसो प्रकाश कोविदको उपन्यास पनि हुन्थ्यो क्या अनि त्यो कोविद त्यो किताबहरू पनि पढ्थेँ जस कारणले मैले त्यति बेला जुन शैलीगत रूपमा जति आफू अध्ययन गरेर परिमार्जित हुनुपर्ने हो म परिमार्जित चाहिँ थिएन विषयवस्तु चाहिँ मैले उठाएको राम्रो विषयवस्तु चाहिँ उठाएको छु मैले त्यो दुईवटै उपन्यासमा
हजुर अनि यसै गरी तपाईँले धारावाहिकको उपन्यास लेख्नुभयो जुन महानगर दैनिक पत्रिकामा छाप्नुभयो तपाईँले तिमी म र उनी यसलाई पुस्तकाकारको रूपमा निकाल्नु भएको छ कि छैन
छैन तिमी म र उनी यस्तो छ हेर्नुहोस् त्यति बेला मैले त्यही शीर्षकमा मैले एउटा उपन्यास लेखेँ होइन तिमी म र उनी त्यसमा चाहिँ टोटल्ली महिलाकै विषयवस्तुमा त्यो अरू केही पनि छैन है महिलाका भोगाईहरू छ त्यो मैले लेखेँ लेखिसकेपछि मैले त्यो त्यसै नै भयो मेरो मैले किताबको रूपमा त्यसलाई निकालिनँ तर मैले त्यो तिमी म र उनी त्यो शीर्षक र विषयवस्तु मैले शीर्षक छोड्न सकिनँ मैले त्यही शीर्षकमा लामो एउटा कथा चाहिँ लेखेँ मैले फेरि त्यो लामो कथा चाहिँ 57-58 पृष्ठको एउटा सिङ्गल कथा छ त्यो कथा मेरो कागजमा दस्तखत भन्ने कथा सङ्ग्रहभित्र चाहिँ सङ्ग्रहित छ मेरो तर उपन्यास चाहिँ मैले निकालेको छैन जुन किताबको रूपमा चाहिँ
मौन जीवन र नियतिको खेल उपन्यासको कुरा म प्रसङ्गमा सोध्दैछु तपाईँले अघि पनि भन्नुभयो कविताबाट साहित्यिक यात्रा थाल्नुभएको कविता प्रतियोगितामा दोस्रो तेस्रो पनि हुनुभयो तर तपाईँले जुन देख्नुभयो अनुभव गर्नुभएका कुराहरू कविता कथामा पनि पुग्न सकिन्थ्यो उपन्यासलाई नै आधार बनाउनु पर्ने हो कारण के थियो
त्यति बेला
हजुर
त्यति बेला जुन सजिलोसँग पोख्ने कुरामा नि मलाई कविता मनपर्ने विधा हो, एकदमै मनपर्छ होइन। तर अझै म जति छताछुल्लो पोखिन मैले भनेको कुराहरू जति सरल तरिकाले पाठक सामु मैले सरल पाठकहरू सामु पनि मैले पुग्न सक्ने राम्रो जुन विधा हो त्यो चाहिँ मैले उपन्यास र कथालाई लिएको छु। कविता एउटा चाहिँ वर्गगत रूपमा अध्ययन गर्ने मान्छेको रूपमा हेर्दाखेरि पनि कविता अध्ययन गर्ने कविताको लागि पाठकहरू चाहिँ भिन्नै हुन्छन् भने उपन्यास र कथाको पाठकहरू भिन्नै हुन्छन् जस्तो मलाई लाग्छ। हुन त त्यति बेला अब जनजिब्रोमा पनि देवकोटाको मुनावर्धन बसेको छ होइन, त्यस कारणले गर्दा एउटा सबै भनौँ नपढेको मान्छेहरू पनि जुन पढ्न सक्नुहुन्न उहाँहरूलाई चाहिँ कविता काम छैन भनेर चाहिँ म भन्न सक्दिनँ। तर पनि एउटा पाठक चाहिँ एउटा राखेर हेर्दाखेरि चाहिँ मैले पाठकको लागि कविताको पाठक भिन्नै र उपन्यास र कथाको पाठक भिन्नै हुने हुनाले जुन कुरा हामीले कथामा र कवितामा दिन सक्छौँ कथा र उपन्यासमा चाहिँ हामीले विस्तृत रूपमा दिन सक्छौँ विषयवस्तु जुन तरिकाले दिन सक्छौँ जुन खुराक हामीले दिन सक्छौँ त्यो खुराकको यताबाट कवितासँग त्यति सजिलैसँग सबै त्यो सबै खालको पाठकलाई दिन सकिन्छ जस्तो मलाई लाग्दैन।
उपन्यास र कथा लेखनमा तपाईँहरूका प्राय जस्तो विषय मैले अघि पनि भने तपाईँको परिचय भन्ने बेलामा प्राय जस्तो बाल मनोविज्ञान तथा नारी समस्यामा आधारित भएका छन्। हुन त तपाईँले महिलाको विषय त अघि कुरा गर्नुभयो, नर्सिङ गर्दाखेरि के अनुभव गर्नुभयो के देख्नु भयो भनेर एउटा कारण त यो प्रष्ट भयो, तर बाल मनोविज्ञान पनि आफ्नो कथा अथवा उपन्यासका विषयलाई विषय बनाउनुको कारण
यस्तो हुन्छ नि, लेख्ने कुरामा के लेखिन्छ भन्दा जहिले बढी छुन्छ नि त्यो छोको कुरा बढी लेखिन्छ जस्तो लाग्छ कि मान्छेलाई, जे कुराले बढी छुन्छ त्यो लेखिन्छ। त्यस कारणले विषयवस्तु हुन त मैले मेरो 62 राजमा कथा छ होइन, त्यसमा चाहिँ मैले यो आन्दोलनको समयमा भएको कुरालाई मैले लेखेको छु। र जुन कुरा मैले लेख्ने कुरामा के भन्छु भने जुन कुरामा आफूलाई अनुभव छ जुन कुरामा आफूले चाहिँ पोख्त छ देखेको छ र यसमा मैले दिएको कुरा साँचो छ भन्ने कुरा हुन्छ त्यो कुरा चाहिँ लेख्न सकिन्छ जस्तो लाग्छ। जस्तै एकचोटि मैले कतै पढेको थिएँ जसमा चाहिँ बालकृष्ण शर्माकै हो जस्तो लाग्छ, उहाँले चाहिँ अब उहाँलाई ऐसेलुको रुखमा चाहिँ चढ्ने कुरा उहाँ अब त्यो थाहा नभएको हुनाले ऐसेलुको रुखमा चढेको एउटा प्रसङ्ग छ भनेर मैले कतै पढेको थिएँ कि। त्यस्तै जुन विषय मैले बुझेको छैन त्यो विषयभित्र पस्न खोज्यो भने मेरो पनि त्यही हालत हुन्छ। त्यस कारण मैले एकचोटि मैले यो बाढी सम्बन्धी मैले लेख्न खोजेको थिएँ, त्यस कारण मैले बाढी सम्बन्धी लेख्नको लागि मलाई त्यो बाढी गाउँमा जानुपर्ने हुन्थ्यो होइन, त्यस कारण म त्यो जान सकिनँ, मैले त्यो कलम मैले उचाउन सकिनँ। त्यस्तै मैले मलाई एकचोटि भुटानी शरणार्थी जुन हुनुहुन्थ्यो भनौँ न उहाँहरू सम्बन्धी उहाँहरूको विषयमा लेखेर लेख्नु मन थियो तर मलाई उहाँहरूको बारेमा केही पनि थाहा छैन भने म कसरी लेख्न सक्छु भन्नु त, म त्यो लेख्न सक्दिनँ। त्यस्तै मैले यो जुन नेपालमा जुन यो आन्दोलनको क्रममा माओवादी आन्दोलनको क्रममा चाहिँ मैले लेख्न खोजेँ र त्यसको लागि म त कतै भेटिन्छ र उहाँहरूसँग कुरा गर्न सक्छ उहाँहरू भूमिगत भएको बेलामा भेटिन्छ र कुरा गर्न सकिन्छ कि भनेर म स्याङ्जाको एकदमै दुर्गम ठाउँसम्म म पुगेको छु कि। तर त्यहाँ मलाई कसरी लडाइँ हुन्छ कसरी के हुन्छ त्यहाँभित्रको मलाई थाहा छैन भने म लेख्न सक्दिनँ नि। जस्तै हाम्रो महेश विक्रमले लेख्नुभयो नि छापामारको छोरो लेख्नुभयो, उहाँ चाहिँ आन्दोलनको क्रममा भएको हुनाले उहाँले सबै कुरा देखेको हुनाले उहाँले त्यो सतर्क लेख्न सक्नुभयो भने हामीलाई त त्यहाँभित्र हुने प्रयोग हुने शब्द पनि थाहा छैन त्यहाँको विषयवस्तु पनि थाहा छैन भने त्यहाँभित्र पस्न सकिन्न। त्यस कारण गर्दा मैले विषयवस्तु रोज्न चाहेको भए पनि आफूलाई त्यस सम्बन्धी अध्ययन नभएको हुनाले अथवा अनुभव नभएको हुनाले म त्यस्ता विषयवस्तुभित्र पस्न खोज चाहेर पनि म पस्न सकिरहेको छैन। तर जुन यो महिला र बालबालिकाको जुन भोगाइहरू छ त्यसलाई त मैले प्रत्यक्ष आफूले काम गर्दा पनि देखेको छु, मान्छे भोगाइदेखेको छु भने मलाई सडक्क त्यो विषयवस्तु टिप्न पनि मैले आफूले दिँदाखेरि पनि यहाँ मेरो गलत छैन भन्ने हिसाबले म दिन सक्ने हुनाले चाहिँ म त्योभित्र पस्छु।
धन्यवाद। त्यस्तै बाल मनोविज्ञान र नारी समस्यामा जस्तो तपाईँले यौनजन्य विषयमा पनि लेख्नु भएको छ होइन र?
हजुर म लेखेको छु।
अनि यसलाई पनि मतलब कसरी तपाईँ आकर्षित हुनुभयो यसप्रति?
होइन मैले जुन बिपीको पारिजातको सब धेरैको मैले चाहिँ यौन मनोविज्ञानहरू मैले पढेको छु होइन, त्यस्तै अब हाम्रो पनि अब जुन सर्कलमा कुरा हुँदा अथवा बिरामीसँग कुरा हुँदा पनि अथवा चाहिँ विद्यासँग कुरा हुँदा विद्यार्थीहरूसँग कुरा हुँदा पनि अलिकति काउन्सिलिङको बेलामा पनि अलिकति मान्छेको चाहिँ कुण्ठाहरू देखिने र मान्छेको कुण्ठाहरूलाई चाहिँ साथी सङ्गतमा सङ्गत गर्दा पनि उनीहरूको कुण्ठाहरू देखेको हुनाले मैले चाहिँ केही मेरो कथाहरूमा चाहिँ यौन मनोविज्ञानलाई पनि मैले उठाएको छु।
हजुर होइन यो साह्रै राम्रो विषय हो यिनीहरू यस्तो विषयलाई चाहिँ नि हाम्रा नेपालका धेरै साहित्यकारहरूले कलम चलाउन आँट गरेका छैनन् जुन तपाईँले आँट गर्नुभयो यो प्रशंसनीय काम हो यहाँको सफलताको लागि हामी कामना गर्छौँ महिलाको समस्या पनि देख्नुभयो नेपालमा तपाईँ आफै पनि महिला हुनुहुन्छ र नर्सिङ क्षेत्रमा सम्बन्ध हुनुहुन्छ काम पनि गर्नुहुन्छ तपाईँले अघि भन्नुभयो दुईटा छोरा छन् महिला भएको र साहित्यकार भएको नाताले तपाईँले यी सबै कुरालाई कसरी सामञ्जस्य गरिरहनुभएको छ
गाह्रो छ नि धेरै गाह्रो हुन्छ होइन अब जस्तै हुन त अब अमेरिकामा त्यो लागू नहोला नेपालमा भन्ने हो भने त अब चुलो चौको भाँडा घर भनेको त महिलाकै भागमा छुट्याएको विषय हो बाटो हो त्यस कारणले गर्दा त्यो त हेर्नै पर्छ अब बच्चा राति रुन्छ भने उठेर खुवाउने जिम्मेवारी पनि आमाकै हुन्छ होइन त्यस्तै अब बच्चाको होमवर्क अब मेरै अहिले चुलो छोरो दुई क्लासमा पढ्छ होइन भने उसको होमवर्कदेखि लिएर उसको सबै कुराहरू मैले नै हेर्नुपर्ने हुन्छ हुन त मेरो श्रीमानले धेरै कोअपरेसन गर्नुहुन्छ तर म आफूलाई मात्र नराखेर अरू महिलाहरूलाई पनि त्यहाँनिर राखेर हेर्दाखेरि महिलाहरूलाई धेरै गाह्रो छ अनि यही वर्षमा मैले पहिला पनि मैले कसैसँग कुरा गर्दा भनेको थिएँ म एकछिन दुई वर्ष जति मैले नेपालमा कार्यक्रमहरूमा जान चाहिँ सकिनँ एक डेढ वर्ष जति मैले एकदमै पातल लिएँ म कार्यक्रममा नेपालमा हप्ते पछि साहित्यिक कार्यक्रमहरू हुने र म चाहिँ धेरै जसो कार्यक्रमहरूमा म उद्घोषण गर्न जाने होइन त्यति बेला म एकदमै पातल लिएँ अनि त्यसको त्यति बेला मैले पद्मावती दिदी कथाकार पद्मावतीलाई भने दिदी म त धेरै त्यो भएँ अब त म गली पनि सकेँ समय निकाल्न नसकेर म धेरै अत्तालेको पनि छु अब मैले साहित्य यहीँनिर किनारा लाउनु पर्ने हो कि भने जस्तो भएर म एकदम छटपटाएको छु दिदी के गर्ने भनेर म एकाडेमीबाट निस्केर पुतली सडकसम्म हामीसँगै हिँडेर जाँदैथ्यौँ अनि भन्दाखेरि बहिनी हामीले त मलाई पनि त्यही हो नि मेरो छोरा बिहा गरेर बुहारी भइसक्यो तर पनि हाम्रो महिलाहरूको समस्या त्यही हो हामी महिलाहरूले त समय लिने भनेको निन्द्रासँग समय सापट्टि माग्ने हो त्यस कारणले तपाईँलाई मैले त्यही सल्लाह दिन्छु भन्नुभयो कि अनि मलाई मैले उहाँले जुन मलाई त्यो गुरु मन्त्र दिनुभयो त्यही गुरु मन्त्र आजसम्म मैले प्रयोग गरेको छु
भनेको मतलब निन्द्रासँग सापट्टि लिएर साहित्यमा लाग्नु साहित्यिक रचना गर्नुहुन्छ
एकदमै आज पनि म 3 बजे उठेर लेखेको थिएँ होइन निन्द्रा सकेपछि आज 3 बजे किनभने म भोलि काममा जानुपर्ने छैन आज बिहान पनि म उठेर काममा जानु नपर्ने हुनाले म राति उठेर लेख्न सकेँ तर पनि अब म भोलि बिहान उठेर काममा जाने भए त्यो पनि सम्भव नहुने अवस्था भइसक्यो त्यस कारणले गर्दा म आज आज र भोलि म काममा जानु र म राति उठेर लेख्न सक्ने अवस्था छ त्यो भइरहेछ
नेपालको परिवेशमा महिला साहित्यकारहरूको यस्तो समस्याहरू हट्ने अथवा चाहिँ निराकरण हुने सब केही देख्नु भएको छ तपाईँले भविष्यमा
भविष्यमा नेपालमा त सबभन्दा ठुलो कुरा त अब पुरुषको चिन्ता नै सोचाइ नै फरक हुनुपर्ने पुरुषको मात्रै भएर भएन घरकै अलिकति सबैको सोचाइ परिवर्तन हुनु जरुरी छ होइन जस्तै एकचोटि मैले अल्का हात्रे दिदीको एउटा आर्टिकल पढेको थिएँ होइन अल्का हात्रे उहाँ समाचार वाचक राम्रो कविता उहाँको एउटा संस्मरण पनि निस्केको छ उहाँले लेख्नु भएको थियो कि कान्तिपुरमा कोही मान्छे घरमा पाहुना आएको थियो त्यति बेला श्रीमानको लुगाको छेउमा श्रीमानले लुगामा आइरन गर्दै हुनुहुन्छ रहेछ त्यसको छेउमा उहाँको लुगा पनि रहेछ के अनि त्यसपछि उहाँको घरमा पाहुनाले ल रुद्रले त उहाँको श्रीमानको नाम रुद्र जुडाल अनि रुद्रले त अल्काको लुगामा आइरन लाएर बसेको छ भनेर सबै आफ्नो नातेदारभित्र हल्ला फैलियो अरे कि उहाँको कान्तिपुरको त्यो आर्टिकल त एकदमै राम्रो थियो अल्का दिदीको होइन त्यस कारणले त्यो स्थिति छ लुगाको छेउमा श्रीमानको लुगाको छेउमा श्रीमतीको लुगा पर्दा पनि त्यो श्रीमतीको लुगामा श्रीमानले आइरन लगायो कि भनेर नातेदारको भित्र सबैमा हल्ला पिटिने अवस्था नेपालमा भएको हुनाले यति छिटो यति सजिलैसँग समाधान नभएरै होला धेरै हाम्रो नेपाली साहित्यकार साहित्यमा लाग्ने महिला दिदीहरूको अब परिवारै छिन्न भिन्न भएको अवस्था पनि छ जसले चाहिँ समानान्तर रूपमा आफू पनि मैले साहित्यलाई पनि लानुपर्छ यसलाई पनि लानुपर्छ भनेर अलिकति कम्प्रोमाइज गरेर लानु भएको छ उहाँहरूको कागज छ तर होइन भने कतिजनाको त अब घरबारै छिन्न भिन्न भएको अवस्था पनि छ नि
आशा गरौँ तपाईँले भन्नुभएको जस्तै यो समस्याको जड चाहिँ नि चाँडो भन्दा चाँडो निराकरण भएर महिला साहित्यकारहरूले पनि आफ्नो बाटो समानान्तर रूपले चाहिँ नि अगाडि बढ्ने मौका पाउन् हाम्रो शुभकामना यही छ तपाईँले बाल मनोविज्ञान नारी समस्या तथा यौनजन्य विषयमा उपन्यास कथाहरू लेख्नुभयो र तपाईँका समालोचक समीक्षकहरूले चाहिँ के भन्ने गरेको छ भने तपाईँले आफ्नो रचनामा समस्याहरू उठान गर्नुभएको छ त समाधानको बाटो उपायहरू देखाउनु भएको छैन भन्छन् समीक्षकहरू. यसलाई कसरी लिनुहुन्छ तपाईँ?
त्यो मैले चाहिँ समस्या देखाइदिएको छु, समाजमा समस्याहरू देखाइदिएको छु, तर म चाहिँ आफू जज बन्ने काम चाहिँ मैले प्राय रचनाहरूमा गरेको छैन, म जजको रूपमा उभिएको छैन. मलाई वकालत गर्नु मन लाग्दैन, मलाई वकालत गरे पनि मैले महिलाहरूको यो है हामी यसरी थिचेका छौँ, हामी महिलाहरू यसरी पिछडेका छौँ, अथवा बाल मनोविज्ञानको कुरा गर्दा पनि होइन बाल समस्या यो छ भनेर समस्या नदेखिएका सूक्ष्म समस्याहरूलाई पनि मैले अगाडि ल्याएर राखेको छु, तर मैले यसलाई यसरी समाधान गर्ने हो भनेर मैले त्यहाँ जजको रूपमा चाहिँ म कुनै पनि रचनामा चाहिँ म अगाडि उभिएको छैन. र यसको लागि त्यो जजमेन्ट जजको रूपमा अगाडि उभिएर यसलाई यसो गरौँ भनेर निराकार दिने होइन. त्यो त पाठकलाई चाहिँ सोच्ने समस्या, सोच्नलाई एक दिन कथा पढ्यो भने तीन दिन समयलाई कसरी समाधान गर्ने हो त भनेर सोच्ने जिम्मा चाहिँ हामीले पाठकलाई नै दिनुपर्छ भनेर मलाई सिकाउने मेरो गुरु दालेगी नीति हो होइन. मलाई मैले गुरु नै मान्छु र साँच्चै भन्यो भने मैले पनि समस्यामा देखाएको छु, यसको समाधानमा मैले यो गरेर समाधान भने अर्कोले अर्को तरिकाले समाधान निकाल्न सक्छ, त्यस कारणले गर्दा समाधानको बाटो कसरी खोजौँ भनेर समस्या चाहिँ मैले अगाडि राखिदिएको छु. जुन चाहिँ समस्याकै रूपमा मान्छेले थाहा नपाएका समस्याहरू, थाहा हेर्दा हेर्दै नदेखिएका समस्याहरू, जस्तै मैले एउटा कागजमा दस्तखत भन्ने मेरो कथा सङ्ग्रह छ, त्यो कथामा चाहिँ एउटा कथा चाहिँ कागजमा दस्तखत छ, त्यसमा चाहिँ आमा बाबुको डिभोर्सले बच्चामा पर्ने असर सबैले देखिरहेछ, डिभोर्स भइरहेछ. अब एक जिन्दगी हो, त्यो डिभोर्सको आफ्नो ठाउँमा म वकालत नगरौँ, त्यो राम्रो हो कि नराम्रो म त्यसको पनि वकालत नगरौँ, तर त्यसले गर्दा त्यो डिभोर्सले गर्दा बच्चामा सरेको डिभोर्स हुन सकिन्छ, कसैले केटापाटीको पक्षमा लाग्छ, कोही केटीपाटीको पक्षमा लाग्ला, तर त्यसले बच्चामा पर्ने असर त सबैलाई चाहिँ बाहिरबाट हेर्दा देख्छ, त्यसले सूक्ष्म रूपमा हेर्दा बच्चामा साँच्चै के असर परेको छ त भन्ने कुरा चाहिँ मैले यस्तो असर पर्न सक्छ बच्चालाई भनेर असर मैले बाहिर राखेको छु. त्यसमा मैले समाधानको रूपमा तिम्रो डिभोर्स नगर, तिमीहरू मिलेर बस्छ अथवा यसरी दिँदै लानुपर्छ भन्ने म जजमेन्ट गर्ने मान्छे त म जजको रूपमा चाहिँ म उभिएको छैन. उहाँहरूले अब के सोच्नुहुन्छ, अब साँच्चै डिभोर्स नगर्ने हो कि परिवार मिलाएर लाने हो कि अथवा बच्चालाई के गर्ने कसो गर्ने, यो चाहिँ ठुलो समस्या हो. मान्छे थाहा पाउनु भने ओहो बच्चालाई त्यति ठुलो समस्या आउन सक्ने रहेछ भनेर जुन नसोचेका समस्याहरू पनि मैले देखाइदिएको छु, हुन सक्ने समस्याहरू मैले देखाइदिएको छु. तर अब त्यो यो डिभोर्सको रूपमा मैले के जज म चाहिँ के वकालत गरौँ अब डिभोर्सको बारेमा भन्नुहोस् न. अब त्यसको के अब त्यसको त्यो जुन कागजमा दस्तखतमा आमा बाउले दस्तखत गरेर डिभोर्स गर्छन् बच्चामा पर्छ असर भन्ने, त्यो असरको लागि मैले कहाँनिर के वकालत गरेर उनीहरूलाई म के भनौँ. मलाई जे भन्नुभएको छ उहाँले एकदमै सत्य कुरा भन्नुभएको छ, म सहमत छु.
तपाईँको नयाँ कृति कथा सङ्ग्रह बोर्डर साइडको बब्लु यो बजारमा कहिले आउँछ?
बजार मैले 10-11 कथा कम्प्लिट गरिसकेको छु होइन. केही कथाहरू मैले 2-3 कथाहरू मैले बाहिर पनि दिएको छु, जस्तै सेतो भात भन्ने एउटा कथा छ, सेतो भात अब भोर साइडको बब्लु आफैमा अर्को कथा भयो होइन. यस्तै कथाहरू छन्, म पनि अब छिटै आउने आशामा छु, अब 3-4 आउँछु कि हेरौँ.
मूल त यसका प्रतिनिधि कथा, यस सङ्ग्रहका प्रतिनिधि कथाको बारेमा अलिकति के छनक दिनुहुन्छ हाम्रा श्रोताहरूलाई?
एकदमै हुन्छ. जस्तै सेतो भात यो कथाहरूमा के छ भने मैले सबै बाल बालिका सम्बन्धी कथाहरू हुन् पहिलो कुरा त, त्यसमा बाल मनोविज्ञान, जस्तै बाल मनोविज्ञानको कुरा गर्दा म फेरि एउटा क्लिप जोड्न चाहन्छु भने मैले मेरो ठुलो छोरा जन्मिँदासम्म मैले उपन्यासमा मैले केही कुरा उठाएको छु, तर टोटल्ली बाल मनोविज्ञानलाई मैले त्यसरी एनालाइसिस गर्ने मौका पनि पाएको थिएन होइन. अनि म ठुलो मेरो ठुलो चाहिँ छोरा जन्मिसकेपछि म प्रज्ञा प्रतिष्ठानमा गएको थिएँ, त्यति बेला सनत रेग्मी प्राज्ञ हुनुहुन्थ्यो, हाम्रो तुलसी डाक्टर तुलसी भट्टराई सदस्य सचिव हुनुहुन्थ्यो त्यति बेला. निलमले के लेखिरहेछ भन्नुभयो अनि दाएँ म त अहिले त खै हो, त्यही बेला म जुन बेला म 1-1.5 हराएँ भने नि तपाईँलाई त्यही बेलाको समय हो, दाएँ म त अहिले के पनि लेख्न सकिरहेको छैन म एकदमै त्यसो. अनि बाल कथा लेख्नु नि, बाल मनोविज्ञानको कथा लेख्नु नि, तिमीले लेखेको बालमा अहिले म त्यतिलाई छोरो पनि हुर्काइरहेको थिएँ कि, तिमीले लेखेको बाल मनोविज्ञानको कथा भनेको सनजीले लेखेको कथा मैले लेखेको कथा भन्दा फरक हुन्छ, तिमी बाल मनोविज्ञानमा हात किन हाल्दिनौ भनेर त्यति बेला डाक्टर तुलसी भट्टराईले मलाई आफ्नो रूममा जुन सदस्य सचिवको रूममा मलाई भन्नुभएको थियो. र त्यति बेला चाहिँ मैले लेख्न सकिनँ, लेखिनँ त्यो अझै त्यो 1-2 मैले लेखिनँ, तर बिस्तारै मैले एकदमै सूक्ष्म रूपमा अध्ययन गर्ने मौका पाएँ आफ्नो बच्चाबाट पनि. त्यसभन्दा बाहेक आफ्नो बच्चा भइसकेपछि मैले बाहिरी बच्चाहरूलाई पनि हेरेँ भने उनलाई हेर्ने दृष्टिकोण नै फरक भयो कि बच्चाहरूलाई. म एकचोटि अनामनगरमा हिँडिरहेको थिएँ अनि म टेलिभिजन गएर फर्केँ, मेरो टेलिभिजनमा मैले काम गर्थेँ र प्लस मैले साँझमा काम कलेज पढाउँथेँ, अनि त्यो टेलिभिजनदेखि त्यहाँको दुरी म हिँडेर आएको थिएँ अनि मकै खानु पर्यो भनेर म मकै खानलाई मकै किन्दै थिएँ अनि आमाले सानो त्यति बेला लाग्छ मलाई त्यो 5 वर्षको पनि थियो होला बच्चा त्यस्तै थियो छोरी थियो सानो जामा लगाएको अलिकति च्यातेको जामा लगाएको बच्चा थियो आमाले बच्चालाई पिट्यो कि मलाई मकै पोल्दिने अनि मैले किन पिट्नु भएको भनेको त दुईटा घोङ्गा खाइसक्यो अझै तेस्रो घोङ्गा खान्छु भनेर मागिरहेछ भनेर आमाले बच्चाले मकै माग्यो भनेर मकै पोल्ने आमाले बच्चालाई पिट्यो र त्यति बेला मैले त्यो सायद मेरो त्योभन्दा पहिला बच्चा भइसकेको थिएन भने मलाई त्यति धेरै छुन्थेन होला हेर्नुहोस् त्यति बेला मलाई यति नराम्रोसँग छोयो मैले त्यति बेला गर्न सक्ने भनेको आफूले किनेको एउटा घोङ्गा मकै भाँचेर मैले आएर त्यो बच्चालाई दिएर म गएँ र म एकदमै मलाई पीडा भयो त्यहाँनिर मैले आफ्नो छोराको अनुहार सम्झेँ आफ्नो बच्चाको अनुहार सम्झेँ त्यस कारणले बच्चा भइसकेपछि बच्चाको मनोविज्ञानलाई मैले त्यसरी हेर्ने चाहिँ त्यसपछि मैले धेरै सोचेँ त्यो त्यो कुरा मेरो एउटा कथामा मैले उठाएको पनि छु होइन त्यस कारणले बाल मनोविज्ञान र अहिले लेखेको कथाहरूमा चाहिँ जस्तै सेतो भाग मैले एउटा कथा लेखेको छु भने त्यसमा चाहिँ मैले पहाडमा म पहाडमा हुर्केको हुनाले मैले पहाडमा एउटा बच्चाहरूको जुन गरिबीमा हुर्केको बच्चाहरूको दयनीय स्थितिहरू मैले देखेको छु कलम चुहिने खोल्तीमा खरी राखेर स्कुल जाने बच्चाहरू मैले त्यो खोल्ती चुहिने खोल्तीमा खरी राखेर कलम राखेर मकै भट्ट राखेर जाने बच्चाहरू मैले देखेको छु त्यस कारणले गर्दा मलाई यो कुरा मलाई त्यति बेला छोएन यति बेला छोएको हुनाले मैले त्यस्ता त्यस्ता एकदमै सूक्ष्म विषयवस्तुहरू मैले बच्चाको अहिले सोच्दाखेरि जस्तै मैले त्यो भनौँ न माछा मारेको कुराहरू बच्चाहरू माछा मार्ने जाने कुराहरू त्यस कुराहरू मैले सबै त्यति बेला मलाई छोएको थिएन तर अहिले मैले त्यो मेरो बाल्यकाल सम्झिँदाखेरि मलाई त्यो कुराहरूले आफ्नो बाल्यकाल सम्झिँदा पनि अहिले मलाई छुन्छ कि बल्ल त्यस्ता कुराहरू चाहिँ एकदमै सूक्ष्म कुराहरू जस्तै बच्चाको बेचबिखन भएको छ हेर्नुहोस् त्यो कुराहरूलाई अहिले मैले एकदमै छुन्छ मलाई त्यस्तै बच्चालाई मैले धेरै अगाडि बढेको थिएँ थमेलमा पुरुष बच्चा बच्चाहरूलाई चाहिँ बाल्यौन शोषण भएको कुराहरू त्यो कुराहरू पनि मैले लिएको छु बाल्यौन चक्र मेरो वृत्तचित्र भन्ने कथामा मैले त्यो बाल यौन शोषणको कुरा यौन व्यापारको कुरा मैले लिएको छु त्यस कारण जुन बाल बालिकामा नेपालमा घटिरहेको घटनाहरू छ बच्चा मारिरहेका छन् एउटा चाहिँ मान्छेले सजिलो आन्दोलनको सजिलो तरिका देश तर्काउन सजिलो तरिका बच्चालाई मारेका छन् त्यो कुराहरू पनि मैले मेरो कथामा ल्याएको छु त्यस कारणले गर्दा मैले टोटली बच्चाको कुराहरू ल्याएको छु कथामा
हजुर धन्यवाद बाल मनोविज्ञानमा लेख्दाखेरि तपाईँले लेख्नु भएको कथामा यी बाल बाल बालिकाहरू कुन उमेरदेखि कुन उमेरसँग भित्रका पर्छन् केही तपाईँले त्यस्तो खाका राख्नुभएको छ
हजुर त्यसमा त मैले यो भन्दाभन्दा पहिला मैले कहिले नसोचेकै विषय तपाईँको मैले एउटा बाल मनोविज्ञानको कथा पढेँ होइन त्यो कथामा म जसँग भएँ त्यो कथा पढिसकेपछि मैले चाहिँ बोलिसकेपछिको बच्चाहरू प्राय मैले मेरो कथामा लिएको थिएँ तर बोल्दै नबसेको अथवा आमाकै पेटबाट पनि बच्चाहरूको बाल मनोविज्ञान ल्याउन सकिन्छ भन्ने कुरा चाहिँ मेरो दिमागमा थिएन कि तपाईँको कथा पढेँ बाल मनोविज्ञानमा त म त त्यो कथाले मलाई त धेरै नै छोयो है धेरै नै छोयो तर मेरो कथाहरूमा त्यही 3 वर्षदेखि माथिका बच्चाहरू छन् मेरो कथामा चाहिँ
न्युयोर्कमा तपाईँ बस्नुभएको छ साहित्यिक त्यहाँका विभिन्न कार्यक्रमहरूमा तपाईँ निरन्तर सक्रियताका साथ लागिराख्नु भएको छ न्युयोर्कबाट चाहिँ तपाईँले के गर्नुभएको छ भने अङ्ग्रेजीमा कविताहरू उल्था गरेर एक्रस द ओसन भन्ने कविता सङ्ग्रह निकाल्नु भएको छ र फेरि त्यस्तै कथा सङ्ग्रह पनि निकाल्न लाउनु भएको छ भन्ने तपाईँकै मुखबाट सुनिएको छ यसको ध्येय के हो तपाईँको नेपालीलाई अङ्ग्रेजीमा उल्था गरेर सङ्ग्रह निकाल्नु पर्ने तपाईँहरूको खास के हो त्यो ध्येय
यति बेला मैले फेरि सम्झिन्छु ईश्वर वल्लभ दाईलाई होइन म जति बेला अहिले उहाँ हुनुहुन्न दिपक तपाईँ सक्नुभयो यहाँलाई पनि थाहा छ म अब जान्छु अमेरिकातिर भनेर मैले दाईलाई भेट्न गएको थिएँ त्यहाँले मलाई उहाँले मलाई धेरै आशीर्वचन जति बेला दिनुभएको थियो यस्तो यस्तो विषयवस्तु उठाउनु भनेर विषयवस्तुहरू पनि दिनुभएको छ उहाँले म त्यसमा अझै कलम चलाउन सकिसकेको छैन त्योभन्दा बाहेक अब नेपाली साहित्यलाई नेपालमा त छ अलिकति बाहिर पनि जानुपर्छ है भनेर उहाँले मलाई भन्नुभएको थियो है उहाँको कौशीमा बसेर भन्नुभएको थियो त्यस कारणले मैले त्यो कुरा पनि सम्झिरहेको छु र म यहाँ आइसकेपछि जुन पहिलो अग्रस्त असरको कुरा यहाँले गर्नुभयो त्यो कुरामा चाहिँ म आइसकेपछि त्यति धेरै जस्तै यहाँसँगै मेरो यसरी भेटघाट हुन पाएको थिएन होइन, धेरै साहित्यकारहरूसँग मलाई नेपालमै चिनजान भएको साहित्यकारहरूसँग सबैसँग पनि मेरो भेटघाट हुन पाएको थिएन, त्यसकारण गर्दा जति सकिन्छ त्यति भए पनि हामी न्युयोर्कको एउटा अनुहार, न्युयोर्क भन्नाले अमेरिकामा बसेको साहित्यको अलिकति अनुहार हामी दिउँ, किनभने यहाँ साहित्यलाई माया गर्नेहरू एकदमै धेरै हुनुहुन्छ, एकदमै खुसीको कुरा हो, एकदमै धेरै माया गर्नेहरू हुनुहुन्छ, त्यस कारणले गर्दा अब नवोदित पनि हुनुहुन्छ, स्थापित पनि हुनुहुन्छ, अझै लेख्न भर्खरै सुरु गरेकोहरू एकदमै नवोदितहरू पनि हुनुहुन्छ, जसले साहित्यलाई धेरै माया गर्नु भएको छ, त्यस कारण त्यो कुराहरूलाई हामीले एउटा चाहिँ दर्पणको रूपमा चाहिँ राखौँ न त, एउटा चाहिँ साहित्यलाई चाहिँ कसरी छ भनेर अङ्ग्रेजीमा अनुवाद गरिसकेपछि अलिकति हामीभन्दा बाहिरतिर लैजाउँ भन्ने हिसाबले त्यो निस्केको कविता सङ्ग्रह निस्क्यो, र त्यसपछि अहिलेको कथा सङ्ग्रह चाहिँ हाम्रो डाक्टर गोविन्द भट्टराई आइसक्नुभएपछि त्यो कविता सङ्ग्रह हामीले थाहा पाउँदा नपाउँदै नेपालको इतिहासमा पहिलो भएको रहेछ, उहाँले समालोचना आफ्नो लेखेकोमा चाहिँ उहाँले मलाई बताउनु भयो, नेपालबाट निस्केको अहिलेसम्म नेपालभन्दा बाहिरबाट एकमुष्ट रूपमा यसरी कविता निस्केको थिएन, यहाँले निकाल्नुभयो, अब एउटा चाहिँ अलिकति लेखेर छापामा राम्रोसँग आइसक्नु भएको अझै कथा पनि त्यत्तिकै राम्रो हुने हुनाले मिलेर एउटा चाहिँ कथासँग चाहिँ निकालौँ भनेर हाम्रो डाक्टर गोविन्द भट्टराई सरसँग कुराकानी भयो, र त्यसपछि हामीले चाहिँ लिस्ट बनाएर अनि ल अब राखौँ, अब यसलाई मापदण्ड फेरि के छ भने एकदमै गाह्रो छ नि, हेर्नु न अब यहाँले पनि अब यो साहित्यमा अब यहाँ नै आफै यति धेरै हुनुहुन्छ भने चाहिँ मैले भनिराख्नु कुरा पनि होइन, अब रचना निस्किँदैमा ऊ स्थापित हुने, रचना नस्किँदैमा ऊ स्थापित नहुने भन्ने कुरा पनि छैन, तर एउटा मापदण्डमा चाहिँ हामीले राख्नुपर्छ भन्ने हिसाबले केही मापदण्डहरू गरायौँ र एउटा चाहिँ राम्रो सङ्ग्रह हामीले दिउँ भन्ने हिसाबले एउटा कथा इङ्ग्लिसमा एउटा कथा अङ्ग्रेजीमा अनुवाद गरेर एउटा उतातिर हाम्रो युनिभर्सिटीमा पनि अनुवाद साहित्य पढाइ भइरहेको छ, पठन पाठन भइरहेको छ, अब अङ्ग्रेजी साहित्यको लागि अङ्ग्रेजी साहित्य पढ्नेले के पढ्ने त भन्दा नेपालमा अब त्यो छैन, त्यस कारण अनुवाद साहित्य पनि त्यहाँ पठन पाठन भइरहेको अवस्थामा एउटा निकालौँ त भनेर एउटा सुरु भएको छ, अब यो करिब हिजो पनि एउटा विद्या विमल बरालले हिजो एउटा कथा पठाउनु भयो, त्यस्तै गरी अब यो पूर्ण अवस्थामा अब हामी यहाँबाट पठाउने क्रम सकियो छ, र यसमा चाहिँ हामी जति पनि छौँ उहाँहरू सबैको एउटा साझा किताबको रूपमा चाहिँ यो निस्किन खोजेको जुन चाहिँ नेपालभन्दा बाहिरको पाठकको लागि पनि होस् प्लस नेपालमा पनि पठन पाठ्यक्रममा चाहिँ पाठ्य पुस्तकमा राख्ने क्रममा पाठ्य पुस्तकभित्र पनि एउटा अनुवाद साहित्यको रूपमा चाहिँ होस् भनेर दुईटा उद्देश्यको साथ यसमा लागि पर्या हो।
धन्यवाद। त अब यो अङ्ग्रेजीमा उल्था अनुवाद गरिएको संग्रह मूलत नेपाली पाठकभित्रै पर्ने भवन हुन् कि अङ्ग्रेजी अथवा अमेरिकन पाठकहरूमा पनि पुर्याउने धेर छ?
दुईटै छ हाम्रो उद्देश्य, नेपालमा पनि छ प्लस किनभने नेपालमा अध्ययन अध्यापन हुने क्रममा अब मैले भनिहालेँ अब नेपालमा जुन आफै लेखिएका अङ्ग्रेजीमा लेखिएका उचितहरू एकदमै कम हुनाले कारणले हामीले बाहिर कन्ट्रीमा पनि किनभने हाम्रो यो कविता सङ्ग्रह चाहिँ शारदाले निकालेको हो, अब शारदा 1991 सुरु भएको पहिलो पत्रिका, शारदाले पनि पहिलोपटक अङ्ग्रेजीमा यो किताब निकालेको हो, कुनै पनि अङ्ग्रेजीमा पहिलो कुनै किताब निकालेको थिएन शारदाले, कुनै कृति निकालेको थिएन पहिलोचोटि, त्यस पनि नेपालभन्दा बाहिर बस्नेहरूको मात्रै निकालेको छ, त्यस कारणले केही देशमा शारदाले पनि पठाइसकेको छ, आफै शारदाले पठाइसकेको छ, आफै पहल गर्नुभन्दा पनि केही चाहिँ गोविन्द भट्टराई सरले पनि कतिवटा देशमा उहाँले पनि त्यही भन्नुभएको थियो, त्यस कारण कि पाठकहरू लाइब्रेरीहरूमा चाहिँ बाहिर पनि पुगोस्, अङ्ग्रेजी भाषाबाट पढ्नेहरूकोमा पुगोस् भन्ने हाम्रो उद्देश्य प्लस नेपालमा पनि दुईटै उद्देश्य हामीले राखेका छौँ।
हजुर, धन्यवाद निहारिकाजी, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ।
हजुर,
एउटा अलगै प्रश्न छ, यो तपाईँ स्वास्थ्यसँग पनि सम्बन्ध हुनुहुन्छ, नर्सिङ गर्नुभएको थियो, अहिले यहाँ पनि त्यस्तै काम बनाउनु त्यसमा लाग्नु भएको छ, नेपालको सन्दर्भमा स्वास्थ्यको क्षेत्रलाई हेर्दाखेरि तपाईँले टक्कारो रूपमा चाहिँ देख्नुभएको समस्या के हो जस्तो लाग्छ?
हेल्थ इन्सुरेन्स मैले यहाँ आएर भोगेको कुरा चाहिँ हामी कहाँ यहाँ उपचार गर्न गइसकेपछि पहिला खोल्ती हेरिँदैन, केही हेरिँदैन, सोध्न पनि पाइँदैन, आइडेन्टिटी पनि चाहिँदैन, पहिला उपचारलाई पहिलो प्राथमिकता दिन्छ भने नेपालमा पहिला चाहिँ पैसा सकि छैन भन्ने कुरा पहिला आउँछ, त्यस कारणले गर्दा एकचोटि कुरा पनि उठेको थियो नेपालमा स्वास्थ्य बिमा हुनुपर्छ भनेर, त्यो त्यहीँनिर बिलायो, पैसा हुने मान्छे उपचार गर्न सक्ने र पैसा नहुने मान्छे त्यसै मर्नुपर्ने अवस्था छ, घरमा रोगले उपचार हुन सक्ने रोग, उपचार हुन नसक्ने रोगबाट मर्नु त आफ्नो ठाउँमा छँदैछ, एक दिन सबैजना मर्नु छ, त्यसमा पनि उपचारै हुन नसक्ने रोगबाट मर्नु त छँदैछ भने उपचार हुन सक्ने रोगबाट पनि मान्छे पैसाको कारणले गर्दा मरिरहेको छ, त्यस कारणले मरिरहेका छन्, त्यो चाहिँ एकदम दुःखको कुरा हो, त्यस कारणले पहिलो कुरा चाहिँ स्वास्थ्यमा चाहिँ सम्पूर्ण रूपमा चाहिँ जस्तो यहाँ छ नि स्वास्थ्य बिमाको भन्नाले हेल्थ इन्सुरेन्सको कुराहरू छ नि, त्यो नेपालमा भइदियो भने त हेर्नुहोस् त मान्छेहरू उपचार नपाएर हस्पिटलको अगाडि त्यतिकै बसिरहेका हुन्छन्, कस्तो लाग्छ त्यस कारणले गर्दा त्यो हुन आवश्यक छ जस्तो लाग्छ मलाई त. अब त्यो कहिले होला त्यो त अब भगवान भरोसा भनौँ.
हामी अघि नै पनि भनेको जस्तै हामी अन्तम अन्त्यमा आइसकेका छौँ. अन्त्यमा खसखस डट कम का श्रोता तथा पाठकहरूलाई आफूले तपाईँले विशेष रूपले के भन्नु पर्दा के भन्नुहुन्छ?
खसखस डट कमको पाठकलाई भन्नु पर्दाखेरि त अब यहाँले जुन राम्रोसँग सुनिदिनु भएको छ, सायद हेरिदिनु भएको छ, त्यसको लागि चाहिँ अझै यहाँले हेर्नुहोस् यहाँले राम्रोसँग खुराकहरू दिइराख्नु भएको छ. मैले अब अमेरिकामा भइरहेका कोही नयाँ गेस्ट आउनुभयो भने उहाँसँग यहाँले कुरा गरेर राखिदिनु भएको छ. त्यसको साथसाथै साहित्यको लागि नेपालबाट पनि यहाँले टेलिफोन वार्ता गरेर साहित्यकारहरूसँग कुराकानी गर्नु भएको छ. त्यस कारणले गर्दा त्यसलाई निरन्तर रूपमा चाहिँ अझै हेर्दै जानुहोस् यहाँले नयाँ नयाँ कुराहरू पाउँदै जानुहुन्छ भन्छु मैले. त्यसको साथसाथै साहित्यमा जुन साहित्य रचना गर्नुहुन्छ उहाँहरूको लागि रचना गर्नेहरूको लागि अर्काको पनि पढ्ने बानी गरौँ भन्न चाहन्छु म लेख्नेहरूको लागि र पाठकहरूको लागि पनि. पढिसकेपछि एटलिस्ट समीक्षक भनेर पहिलो समीक्षक पनि पाठकहरू हो भन्दा अलिकति मौखिक कथा लेखिदिए सकिन्छ अलिकति आगे कुरा भनिदिनु भयो भने लेखक ठुलो कुरा केही पनि होइन जस्तो लाग्छ मलाई.
अन्त्यमा तपाईँलाई जानुभन्दा अगाडि एउटा तपाईँको कविता पढ्न हामी अनुरोध गर्दछौँ.
अमेरिकामा आइसकेपछि मैले दुई चारवटा गीत पनि लेखेको छु. आज मैले गीत पढेँ भने मैले गीत चाहिँ छापेको छैन भन्दा एकचोटि मेरो प्रकाशन भएको छ. मैले गीत पढ्दा कस्तो होला?
हुन्छ, तपाईँको कोसेली हामीलाई स्वीकारेछ.
मेरो गीत मैले यही आइसकेपछि लेखेको गीत हो. उनी हिँड्ने बाटोकै मेरो अर्कै भयो, देखे काति सारा सपना बर्खे भेलले लग्यो. उनी हिँड्ने बाटो अर्कै मेरो अर्कै भयो, देखे काति सारा सपना बर्खे भेलले लग्यो. छुँदैछन् त्यो सफलताको सगर माथा उनले, टाढैबाट शुभकामना दिइरहन्छ मनले. समाजको अघिल्तिर उनी म बिरानो, समाजको अघिल्तिर उनी म बिरानो, हिँडे काति कठिन यात्रा भए सब पुरानो. उनी हिँड्ने बाटो अर्कै मेरो अर्कै भयो, देखे काति सारा सपना बर्खे भेलले लग्यो. उनी भन्थे काटुला त्यो भन्ज्याङ फेक, म रहे बेसीमा नै उनी पुगेलेक. उनी भन्थे काटुला त्यो भन्ज्याङ फेक, म रहे बेसीमा नै उनी पुगेलेक. दुःख सुख बाँड्नलाई अब अर्कै उनको साथी, तर नित्य बाल्ने गर्छु उनकै नाममा दियो बाती. दुःख सुख बाँड्नलाई अब अर्कै उनको साथी, तर नित्य बाल्ने गर्छु उनकै नाममा दियो बाती. उनी हिँड्ने बाटो अर्कै मेरो अर्कै भयो, देखेका तिस्ता सारा सपना बर्खे फेलले लग्यो. आउँदाखेरि अघिल्तिर भेट्दा बाटो घाटो, आउँदाखेरि अघिल्तिर भेट्दा बाटो घाटो, नचिने चाहिँ गर्नुपर्छ बोलचाल गर्नु साटो. चढ्दै जाऊ अझै शिखर हेरी बसिरहेछु, अन्ना हाम्रो सम्बन्धको गाँठो बसिरहेछु. उनी हिँड्ने बाटो अर्कै मेरो अर्कै भयो, देखेका तिसारा सपना बर्खे फेलले लग्यो, देखेका तिसारा सपना बर्खे फेलले लग्यो.
धेरै धेरै धन्यवाद साहित्यकार निलम कार्की निहारीकाज्यू, यहाँको सुन्दर गीत, सुन्दर भाव, विचार र समयको लागि हामी खसखस डट कम का श्रोता तथा पाठकहरू आभार व्यक्त गर्छौँ तपाईँप्रति. तपाईँको साहित्यिक यात्रा अविरल र लेखन प्रखर होस् भन्ने हामी कामना गर्दै फेरि यस्तै कुरा गर्छौँ होला भन्ने भनाइका साथ आज हामी बिदा माग्छौँ. धन्यवाद
यहाँलाई पनि र त्यसको साथसाथै खसखस कार्यक्रम सुन्दै हेर्नुहुने सम्पूर्ण पाठक श्रोता सबैलाई म पनि हृदयदेखि नै धेरै 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 धन्यवाद भन्न चाहन्छु. धन्यवाद, नमस्कार.
नमस्कार.